यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। भोलिदेखि लागू हुने गरी सरकारी तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार 2 दिन बिदा दिने सरकारको निर्णय। आगामी शैक्षिक सत्र वैशाख 15 गतेदेखि सञ्चालन हुने। सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्याल निर्विरोध निर्वाचित। सदन प्रतिपक्षको हो भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख अर्यालको प्रतिबद्धता। र अमेरिका इरान विवाद थप चुलियो, हर्मोज जल डमरू क्षेत्र खुला गर्न इरानलाई अमेरिकाद्वारा 48 घण्टाको अल्टिमेटम। समाचार अब विस्तारमा। सरकारले भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार 2 दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार 2 दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता पोखरेलले सरकारी कार्यालयहरूको कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कायम गर्ने निर्णय भएको बताउनुभयो।
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण 82 चैत 23 गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 देखि 5 बजे कायम गर्ने, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने, आगामी शैक्षिक सत्र 2083 वैशाख 15 गतेबाट शुरू गर्ने।
प्रवक्ता पोखरेलले डिजेल तथा पेट्रोलका यातायात साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय भएको बताउनुभयो। मन्त्री परिषद बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेशन परियोजनाका लागि एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने जम्मा 90 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले दिगो र समावेशी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने 95 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले जानकारी दिनुभयो। नेपाल आयल निगमले इन्धन खपत प्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति संकट बढ़दै गएपछि मन्त्री परिषदको आज बसेको बैठकले भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रस्ताव गर्नुभएको थियो। प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वागले, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं शहरी विकास मन्त्री सुनिल लम्सालले समर्थन गर्नुभएको थियो। नवनिर्वाचित सभामुख डोल प्रसाद अर्यालले सदन प्रतिपक्षको हो भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गर्ने बताउनु भएको छ। सिंहदरबार स्थित कार्यकक्षमा आज पदभार ग्रहणपछि संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सभामुख अर्यालले सदनमा प्रतिपक्षको आवाजलाई यथोचित स्थान दिन आफूले सधैँ भूमिका खेल्ने बताउनुभयो। सभामुख अर्यालले अहिलेको सबैभन्दा बलियो प्रतिपक्ष भनेको नेपाली जनता नै भएकाले जनताको अभिमत अनुसार सदनले काम गर्ने बताउनुभयो।
यस पटकको निर्वाचन 2082 निर्वाचन विशेष निर्वाचन हो। विगतमा भएका कैयौं निर्वाचनहरू र भविष्यमुनि निर्वाचन भन्दा यो फरक निर्वाचन हो र त्यो निर्वाचनबाट आएको म्यान्डेट हो अहिलेको संसद। त्यसकारणले हामीलाई थाहा छ र म सभामुख हैसियतमा बस्दै गर्दाखेरि मलाई राम्रोसँग थाहा छ यस पटकको बलियो प्रतिपक्षी जनता नै हुन्, नागरिक नै हुन् सबैभन्दा पहिला। दोस्रो प्रतिपक्षमा एकजना मात्रै किन नहोस्, प्रतिपक्ष नै हो र उहाँहरू पावरफुल हुनुहुन्छ। सदन भनेको विशेषतः प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न पाएको छु। त्यस कारणले अहिले धेरै यहाँलाई भन्नुभन्दा पनि पहिला हामी व्यवहारमा काम गरौं।
सभामुख अर्यालले कानून निर्माण गर्ने मुख्य कार्यभार पूरा गर्ने गरी सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। यसअघि नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारवाहीलाई थप चुस्त प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको छ। सभामुख अर्याललाई आज बधाई दिँदै उहाँले संसदको गरिमा मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
यहाँ अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले दलगत स्वार्थभन्दा माथि उठेर राजनैतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, तीन तहको सरकारबीच बलियो समन्वय तथा सहकार्य लगायतका जनसरोकारका विषयहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले राष्ट्रिय हितका लागि महिला सशक्तिकरण, किसान मैत्री नीति र प्रविधि विकासमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डाक्टर नारायण दत्त कडेल बागलुङलाई महान्याधिवक्तामा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा उहाँलाई आज नियुक्त गरिएको हो। नवनियुक्त महान्याधिवक्ता कडेलले आजै कार्यभार सम्हाल्नु भएको छ। राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेका सांसद लीला कुमारी भण्डारीले उम्मेद्वारी दिनुभएको छ। संघीय संसद सचिवालयको कार्यतालिका बमोजिम आज उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो। सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दा हेर्दैमा भोलि सुनवाई हुने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलले आज सुनवाई शुरू गर्दा गर्दै समय नभ्याएका कारण सोमबार सुनवाई हुने अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। गुल्मीको दरबार गाउँपालिका 4 मिसुका स्थित भित्री सड़कमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 11 घाइते भएका छन्। बीरबासबाट मिसुकातर्फ जाँदै गरेको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप स्थानीय एक घरमा ठोक्किन गई दुर्घटना भएको थियो। दुर्घटनामा गुल्मी दरबार गाउँपालिका 4 बीरबास मिसुकाको 35 वर्षीय कृष्ण ढेगा र 40 वर्षीय मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई महत्वपूर्ण जलमार्ग हर्मुज जल डमरू क्षेत्र खुला गर्न 48 घण्टाको समय सीमा दिनुभएको छ। सो चेतावनीप्रति इरानले कड़ा प्रतिक्रिया जनाउँदै यसलाई असन्तुलित र मूर्खतापूर्ण भनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई युद्धमा पूर्ण रूपमा पराजित भएको पनि बताउनु भएको छ। इरानको संयुक्त सैन्य कमाण्डका जनरल अली अब्दुल्लाही अलियाबादीले आफ्ना पूर्वाधारमा आक्रमण भयो भने अमेरिकी सैन्य पूर्वाधारलाई पनि निशाना बनाउने चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो सात महिनामा वीरगंज नाका भएर 1,48,00,000,000 रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधन आयात भएको छ। वीरगंज नाकाबाट सात महिनाको अवधिमा 497 विद्युतीय साधन आयात भएको र त्यसबाट 96,36,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज नाकाबाट गएको आर्थिक वर्षको सोही अवधिमा जम्मा 165 विद्युतीय साधन आयात भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरणको काम पुनः शुरू गरेको छ। किसानलाई परिचय पत्र सहित विभिन्न सेवा र अनुदान उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको सूचीकरणको काम अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि गएको कार्तिक 25 गतेदेखि स्थगित भएको थियो। सूचीकृत किसानलाई रासायनिक मल, बिउ, अनुदान लगायतका सेवा उपलब्ध गराउने योजना सहित 17,37,000 किसानलाई सूचीकरण गर्न शुरू गरिएको र बाँकी किसानलाई पनि छिट्टै गणनामा समावेश गरी प्रणालीमा जोड्ने तयारी भइरहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। किसान सूचीकरण प्रणालीमा देशभरका स्थानीय तहसँग समन्वय गरी वास्तविक किसान पहिचान गरेर खेती गरिरहेको जमिनको क्षेत्रफल, उत्पादित उपज लगायतका विवरणहरू सहितको एकीकृत तथ्याङ्क संकलन गरिएको छ। कृषि जनगणना 2078 अनुसार नेपालमा 41,30,000 किसान रहेकोमा अहिलेसम्म 23,93,000 किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयले जनाएको छ। मौरी, पराग सेचन र खाद्य सुरक्षा बीचको अन्तर सम्बन्ध बारे अन्तर्राष्ट्रिय स्तरमा बहस गर्न चितवनको रामपुरमा मौरी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत्र 23 गतेदेखि 27 गतेसम्म सञ्चालन हुने सम्मेलनमा डिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकामा केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ। मौरी पालनका आधुनिक अभ्यास, वैज्ञानिक अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्धन गर्ने लक्ष्य सहित आयोजना गरिएको सम्मेलन अन्तर्गत 3 प्राविधिक सत्र सञ्चालन हुनेछ भने बाँकी 2 मौरी पालन सम्बन्धी क्षेत्रको अध्ययन, भ्रमण तथा अवलोकन गराइने कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर पुष्कर पालले जानकारी दिनुभयो। सम्मेलनमा 20 भन्दा बढी देशका करिब 250 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, मौरी पालक तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक आइतबार 105.5 अंकले घटेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 3.97% घटेसँगै नेप्से परिसूचक 2676 अंकमा कायम भएको छ। समग्रमा नयाँ सरकार गठन भएपछि शेयर बजार 284 अंक घटेको छ। सरकार गठन हुनुअघि नेप्से परिसूचक 2960 अंकमा पुगेको थियो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई 163 रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 209 रनको लक्ष्य पछ्याएको बागमती 11.2 ओभरमा सबै विकेट गुमाउँदै 46 रनमै समेटियो। बागमतीको हारको मुख्य कारण कमजोर ब्याटिङ रह्यो। हेमन्त धामीले उत्कृष्ट बलिङ गर्दै 7 विकेट लिए। प्रतियोगितामा उनी 21 विकेट सहित सर्वाधिक विकेट लिने खेलाड़ीको सूचीमा शीर्ष स्थानमा पुगेका छन्। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले 42.1 ओभरमा सबै विकेट गुमाउँदै 209 रन बनाएको थियो। सुदूरपश्चिमले 6 खेलबाट 10 अङ्क जोडेको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब 5 खेलबाट 9 अङ्क सहित दोस्रो स्थानमा छ। बागमतीको भने यो प्रतियोगितामा चौथो हार हो। 6 खेलबाट 4 अङ्क जोडेको बागमती 8 स्थानमा छ। अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई 50 रनले हराएको छ। तेस्रो जितपछि लुम्बिनी अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। जितको लागि 257 रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको पुलिस 42.5 ओभरमा सबै विकेट गुमाएर 206 रनमा समेटियो। त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले 49.5 ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले 256 रन बनायो। छैटौं खेलमा तेस्रो जित सहित 7 अङ्क जोडेर लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। पुलिससँग पनि समान 7 अङ्क नै रहे पनि रन रेटको आधारमा तेस्रो स्थानमा छ। मन्जु श्री ट्रेल रेसको आयोजना हुने भएको छ। प्रतियोगिता अप्रेल 17 19 चन्द्रागिरीको पातली वन रिसोर्टबाट शुरू भएर पूरा काठमाडौँ घुमेर त्यही गएर टुङ्गिनेछ। प्रतिस्पर्धामा 100 माइल्स, 80, 50, 20 र 10 किलोमिटर गरेर कुल 5 विधा समावेश गरिएको छ। प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो दौड़ एसियाली ट्रेल मास्टर्सको छनौट रहेको पनि जनाएको छ। यो दौड मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोडिएको छ। यसको सम्बन्ध काठमाडौँ उपत्यकाको उत्पत्तिसँग रहेको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि लागू हुने गरी सरकारी तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय। आगामी शैक्षिक सत्र वैशाख 15 गतेदेखि सञ्चालन हुने सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अरियाल निर्विरोध निर्वाचित। सदन प्रतिपक्षको हो भन्ने मान्यताका साथ आफूले भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख अरियालको प्रतिबद्धता। र अमेरिका इरान विवाद थप चुलियो। हर्मुज जल डमरू क्षेत्र खुला गर्न इरानलाई अमेरिकाद्वारा 48 घण्टाको अल्टिमेटम। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।